नमस्कार, कार्यक्रम अन्तर संवादबाट म बाबुराम तिमिल सिन्हा। आदरणीय श्रोताहरू, जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ। तीन दिनसम्म ललितपुरमा चलेको पार्टीको केन्द्रीय समिति बैठकले हाललाई सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको हो। बैठकले भ्रष्टाचारको अन्त्य, सुशासन कायम, विकास र संविधान संशोधनका लागि वर्तमान सरकारको कार्यप्रति असन्तुष्टि पनि व्यक्त गरेको छ। सरकारले ल्याएका छ अध्यादेशमध्ये भूमि सम्बन्धी अध्यादेशमा जसपा नेपालले विमति राख्दा उक्त अध्यादेशबाट सरकार पछि हट्नु परेको छ। यदि जसपा नेपालले अध्यादेशमा साथ दिएको भए भूमि सम्बन्धी अध्यादेश संसदबाट पारित हुने अवस्थामा थियो। आजको अन्तर्संवादमा हामी जनता समाजवादी पार्टी नेपालका पछिल्ला राजनीतिक गतिविधि, सरकार प्रतिको धारणा, संविधान संशोधन लगायतका विषयमा केन्द्रित भएर जनता समाजवादी पार्टी नेपालका प्रवक्ता मनिष सुमनसँग कुराकानी गर्दैछौ। प्रवक्ताज्यू, स्वागत छ यहाँलाई कार्यक्रम अन्तर संवादमा।
हजुर, धन्यवाद।
जसपा नेपालको केन्द्रीय समितिको बैठकले हाललाई सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ। यो सहित अन्य के कस्ता निर्णयहरू गर्यो तीन दिनसम्म चलेको बैठकले?
पार्टीको तपाईँले भने जस्तै जनता समाजवादी पार्टी नेपालको बैठक 18, 19 र 20 गते फाल्गुन 20 गते हिजो सम्पन्न भएको छ। बैठकमा सरकारको बारेमा थप निर्णय केही गरिरहनु परेन, तर यो सरकारलाई हामीले समर्थन दिइरहँदा एक प्रकारले निस्वार्थ र निशर्त दिएका थियौँ। सबभन्दा ठुलो भित्री स्वार्थ के थियो भनेपछि नि, सामान्य प्रधानमन्त्री केपी ओलीजी भन्दा पहिलेका सरकारहरू कुनै लामो समय नटिक्ने, 6 महिनामा मन्त्री फेरिने, मन्त्रीको नामहरू याद नरहने, प्रधानमन्त्री फेरिने, प्रधानमन्त्री पुष्पकमल दाहालजी कहिले योसँग कहिले त्योसँग रमिरहने, यी स्थिरता नभएपछि देश अधोगतितर्फ गइरहेको थियो, देशमा सुशासन देखिँदैनथ्यो। यस्तो अवस्थामा वर्तमान प्रधानमन्त्री सामान्य केपी शर्मा ओलीजीको सरकारले प्रस्तुत गरेका विचार के थिए भनेपछि, हाम्रो सरकार आयो भने देशमा सुशासन ल्याउँछौँ, विकासमा तीव्र गति ल्याउँछौँ, भ्रष्टाचार निषेधै गर्छौँ, होइन के हुन्छ खान्छौँ न खाना दिन्छौँ, के उहाँको स्लोगनहरू थियो। त्यस्तै तपाईँलाई संविधान संशोधन गर्छौँ, यो चारवटा उद्देश्य लिएर सरकार गठन गऱ्यौँ भनेर भन्नुभयो। हामीले उहाँलाई समर्थन दियौँ। त्यो समर्थनको आधारमा हामीले हिजो यसो केन्द्रीय समितिको बैठकमा समीक्षा गर्दा सरकार असक्षम रह्यो, यसमा कुनै दुईमत छैन। सरकारले आफैले प्रस्तुत गरेको त्यो लक्ष्यहरूमा कतै केही प्रकारको सफलता हासिल प्राप्त गर्न सकेन। यद्यपि हामी अहिले नै सरकारबाट समर्थन फिर्ता लिने, एक त हाम्रो पार्टीको त्यत्रो ठुलो बहुमत भएको सरकारलाई जसपा नेपालले समर्थन दिए पनि नदिए पनि कुरो उही जस्तो छ, केही औचित्य राख्दैन। तर अहिले नै हामी त हतार गरेर समर्थन फिर्ता लिइदिनु परेन, सरकारलाई दिएको समर्थन साबिक चाहिँ कायम नै छ, त्यसको लागि अन्य कुनै निर्णय नै गरेनौँ हामीले।
सरकारलाई दिएको समर्थन कायमै राख्ने तर काम कारवाहीमा विरोध गर्ने लगभग यो निर्णय नै भएको छ। समर्थन कायमै राख्ने तर विरोध गर्ने निर्णय चाहिँ अब कुन सन्दर्भमा गरिएको हो? अब भोलिका दिनमा सरकारमा सहभागी भइएला, समर्थन त छँदैछ, यसमा विभागीय मन्त्रालयको नेतृत्व पनि पाइएला अथवा मागहरू सम्बोधन भयो भने तदनुरूप अगाडि बढ्न सकिएला भन्ने आशयका साथ अहिलेलाई समर्थन यथावत राखिएको हो कि अब भोलिका दिनमा समर्थन पनि फिर्ता हुने अवस्था रहन्छ, के हो खास यो चाहिँ?
अब यो समर्थन सम्बन्धी निर्णय खास संसदीय दलले गर्ने गरेको छ। हिजो पनि संसदीय दलले, पार्टीको संसदीय दलले नै निर्णय गरेर समर्थन गरेको थियो। भोलि पनि त्यो अन्यथा निर्णय गर्नु पर्यो भने पार्टीको संसदीय दलले नै गर्छ, तर अहिले हामी अन्यथा निर्णय गर्नु परेन, अहिले समर्थन कायम नै छ। जहाँसम्म सरकारमा सामेल जस्तो एउटा केस लाइन भन्नुभयो, त्यतातिर जनता समाजवादी पार्टी नेपाल छँदै छैन, यो सरकारमा सामेल हुँदैन।
बैठकले सबै स्थानीय तह र भातृ संस्थाको अधिवेशन वैशाख मसान्तभित्र सम्पन्न गर्ने निर्णय गरेका कुराहरू पनि सार्वजनिक भएका छन्। त्यसै गरी अधिवेशन सम्पन्न भइसकेपछि हुलाकी राजमार्ग, मध्यपहाड़ी लोकमार्ग, हिमाली राजमार्गमा 100 दिने जनतासँग भेटघाट अभियान चलाउने निर्णय पनि बैठकले गरेको कुरा हिजो यहाँले सार्वजनिक गर्नुभएको थियो। अहिले अन्य दलहरू पनि हुलाकी राजमार्ग, मध्यपहाड़ी लोकमार्ग केन्द्रित भएर कार्यक्रमहरू, राजनीतिक भेटघाटहरू पनि गरिरहेका छन्। यो किन सबै दलहरू यसरी राजमार्ग केन्द्रित भइरहेका छन् र पछिल्लो समय यहाँहरूले पनि तीनै राजमार्ग केन्द्रित हुनुपर्ने निर्णय गर्नुभयो त?
जनता समाजवादी पार्टी नेपाल एउटा जीवन्त पार्टी हो, जहिले पनि जनतामा गइराख्ने, आम जनतासँग आफूलाई जोडिराख्ने। अहिले पनि छम्पिएका छ महिनादेखि हाम्रो पार्टीले जनतासँग जसपा नेपाल आधारभूत संगठन निर्माण यो नाम दिएर एउटा ठुलै अभियान रूपी आम जनतासँग जोडिने कार्यक्रम गरिरहेको छ। यसमा हाम्रा सबै पार्टीका नेताजीहरू खट्नु भएको छ, केन्द्रीय संसददेखि प्रदेश समितिका साथीहरूदेखि जिल्ला समितिका साथीहरूलाई भूगोल नै तोकेर एउटा पालिका नै तोकेर हामीले खटाएका छौँ। बैठकमा केन्द्रीय सदस्यहरू सबैले आफ्ना विचारहरू आफ्ना प्रतिवेदनहरू लिखित रूपले नै वाचन गरेर मौखिक र लिखित दुवै रूपले प्रस्तुत गरे, त्यो प्रतिवेदनहरू पनि सङ्कलित भएको छ। यसले त्यो साथी कुनै साथी कति काम गरेदेखि लिएर सम्बन्धित जनतासँग भेट्ने, जनताका दिनचर्याका चासोका कुराहरू हामीले ग्रहण गर्ने, उनका गुनासोहरू पनि हामीले स्वीकार गर्ने लिने र आफ्नो पार्टीको मार्फतका तल तलका इकाइ समितिहरू पनि गठन पुनर्गठन बैठक भएको छैन भने बैठक बसाल्ने, बैठक भएको छ भने त्यसको माइनुट रजिस्टरमा हेर्ने के गरेको छ, जनतासँग कति जोडिएका छन्, अर्थात् सिङ्गो पार्टीलाई नै क्रियाशील बनाउने काम हामीले गरिरहेका छौँ। यो मार्गसम्म यसको अवधि थियो, यो बैठकले 18, 19 र 20 गते सम्पन्न बैठकले त्यसको अवधि पनि वैशाखसम्म गरिदियो। त्यस्तै पार्टीले महाधिवेशन त गर्यो तर पार्टीका स्थानीय तहका अधिवेशनहरू हुन बाँकी नै थियो, त्यो सबै स्थानीय तहका अधिवेशनहरू पनि हामीले क्रमशः वैशाख मचान्तसम्म सबै गर्ने, प्रदेश अधिवेशनसम्म अर्थात् पालिका अधिवेशनदेखि वडा अधिवेशनदेखि पालिका अधिवेशन क्षेत्रीय अधिवेशन जिल्ला अधिवेशन र प्रदेश अधिवेशनसम्म गर्ने सबै वैशाख मसान्तसम्म गर्ने र त्यो वैशाख मसान्तमा यो अधिवेशनको कार्य सम्पन्न भइसकेपछि हामी फेरि आम जनतासँग भेटघाट गर्दै एउटा अभियानको रूपमा एउटा ऱ्यालीकै रूपमा हामीले देशका तिनै राष्ट्रिय राजमार्गहरू, ती भनेका हुलाकी सडक, ती भनेका लोकमार्ग, ती भनेका हिमाली राजमार्ग, यी तिनटै राजमार्गमा हामीले एउटा रैली अभियान तहत आम जनतासँग भेटघाट गर्ने, आम जनताकै घरमा गएर कुरो सुन्ने, उनको कुरो सुन्ने त्यस्तो एउटा कार्यक्रम ल्याउँदैछौँ। त्यसको कार्यविधि र त्यसका तिथि मिति त्यसका सबै प्रक्रियागत कुराहरू आउन बाँकी रहेछ।
संसदमा 5 अध्यादेश आज निर्णयार्थ पेश हुँदैछन्। एउटा अध्यादेशमा खास गरी तपाईहरूको दलको असन्तुष्टिका कारण पनि सरकार पछि हटेको हो भनेर विश्लेषण या टीका टिप्पणी भइरहेको छ। अन्य 5 विधेयकको सवालमा तपाईहरूको पार्टीको भूमिका के रहन्छ, मैले एउटा प्रश्न सोध्न चाहे। जस्तो अघि यहाँले वर्तमान सत्ता घटकसँग पर्याप्त बहुमत छ भन्नुभयो, तर राष्ट्रिय सभाको अंकगणितकै कारणले गर्दा सरकारले यहाँहरूसँग अथवा गठबन्धनका दलहरूले यहाँहरूसँग सहयोग का लागि आग्रह पनि गरेका थिए। भलै यहाँहरूले 5 विधेयकमा सकारात्मकता देखाए पनि एउटा विधेयक भूमि सम्बन्धी अध्यादेश भनौं, अध्यादेशमा यहाँहरूले असन्तुष्टि जनाउँदाखेरि त्यो अध्यादेशबाट पछाडि हट्ने अवस्था पनि आएको छ। अब यो अध्यादेशका सवालमा तपाईँहरू के कसरी अगाडि बढ्नुहुन्छ र भूमि सम्बन्धी अध्यादेशमा तपाईँहरूको असन्तुष्टि चाहिँ किन रह्यो?
कस्तो छ भने नि हामीले यो अध्यादेश ल्याउने प्रक्रियाप्रति नै असन्तुष्टि जनायौं। नेपालको संविधानको धारा 114 अध्यादेश सम्बन्धी सरकारले विषम परिस्थितिमा अध्यादेश ल्याउन सक्ने सम्बन्धी एउटा प्रावधान राखेको छ। त्यो विधेयक त्यो धारा 114 के भन्छ भनेपछि संसद नचलेको अवस्थामा कुनै ठुलै ऐन ल्याउनै पर्ने बाध्यात्मक स्थिति छ भने ल्याइहाल्नु पर्ने अथवा त्यसले ठुलै बाधा पुर्याइरहेको छ, सङ्कट जस्तो समस्या आइरहेको छ, यस्तो अवस्थामा लौ 114 प्रयोग गर्नु भनेर कल्पित छ। तर वर्तमान सरकारलाई के देख्यौँ भनेपछि लामो समयसम्म अधिवेशन बोलाउनु भएन र अधिवेशन बोलाउने समयमा अधिवेशनलाई छलेर अध्यादेश ल्याउनु भयो, फेरि अध्यादेश ल्याएको 16 र 18 दिनपछि अब फेरि अधिवेशन बोलाउनु भएको रहेछ। तपाईँ याद गर्नुहोस् पुस 29 गते 5 अध्यादेश र माघको 2 गते 6 अध्यादेश सामान्य राष्ट्रपतिबाट जारी भयो र माघकै 18 गते फेरि तपाईँलाई अधिवेशन बोलाइएको रहेछ। अर्थात् त्यो 16 र 18 दिनको फरकमा अध्यादेश नल्याए पनि हुन्थ्यो। जनता समाजवादी पार्टी नेपालले ल्याइएको अध्यादेशहरूबारे एउटा कार्यदल नै बनाएर, जसको म आफै पनि सदस्य थिएँ, कार्यदल नै बनाएर विज्ञहरूसँग छलफल गर्दै अनि निर्णय गरेको हो। त्यो निर्णय गरिरहँदा हामीले यो प्रक्रियाप्रति एउटा असन्तुष्टि जनायौँ र दोस्रो भनेको लौ ठिकै छ, बाँकी 5 अध्यादेश ल्याइयो, अब त्यसलाई कानुन बनाउँदा केही छैन, त्यो अध्यादेशलाई पारित गर्दा त्यसलाई सके संशोधन गरौँला। तर के हुँदो रहेछ भने नि अध्यादेशमा संशोधन हुँदैन, अध्यादेश कि त पास हुन्छ कि त फिर्ता वा फेल हुन्छ, त्यही भएर यसमा कुनै नयाँ संशोधनको कुरो आउँदैन। तसर्थ ठिकै छ 5 मान्न सकिने, तर भूमि सम्बन्धी अध्यादेश जुन छ त्यसलाई मान्न नसकिने हाम्रो कार्यदलको निष्कर्ष अनुसार नै पार्टीको संसदीय दलले निर्णय गरेको थियो। त्यही संसदीय दलको निर्णयलाई हिजो हामीले होस्टेमा हैसियत मात्र मिलाइदिएका हौँ पार्टी केन्द्रीय समितिको बैठकले। त्यो भूमि सम्बन्धी अध्यादेशका कारणहरू तपाईँलाई जिज्ञासा छ भने भूमि सम्बन्धी अध्यादेशले आम नेपाली जनताको समस्या समाधान गर्दैन। यसो बाहिर आवरणमा भनिएको छ यसले सुकुम्बासी समस्याको सभाको लागि समाधान गर्नेछ, सबै सुकुम्बासीलाई जग्गा बाँडिनेछ। र तपाईँलाई निवेदन गरौँ, अहिलेको विद्यमान कानुन, त्यो अध्यादेश आउनुभन्दा अगाडिको पनि जो विद्यमान कानुन छ नि, त्यो कानुन मात्रले पनि भूमिहीनलाई जग्गा बाँड्न रोक्दैन। तसर्थ यसको श्रेय भूमि अध्यादेशलाई सम्बन्धी भूमि सम्बन्धी अध्यादेशलाई दिनु हुँदैन। विद्यमान कानुन सफिसियन्ट छ, उसले कहीँ बाँड्दै रोक्दैन। सके भने, इच्छा शक्ति भयो भने सबै भूमिहीनलाई जग्गा बाँड्न सकिन्छ। तर अहिले सुकुम्बासीको पहिचानै भएको छैन, सुकुम्बासीलाई कुनै प्रकारको पहिचान पत्र दिइएको छैन को सुकुम्बासी हो भनेर। यहाँ गाडी चढ्ने ठुल्ठुला घर भएकाहरू पनि कतै जङ्गल फाँडेर बसिरहेका छन् र म सुकुम्बासी हुँ भनिरहेका छन्। त्यस्ता नक्कली सुकुम्बासी ती कुनै न कुनै दलका कार्यकर्ता हुन्, सत्ता घटकै दलका कार्यकर्ता हुन्। त्यस्ता आफ्ना कार्यकर्तालाई जग्गा बाँड्ने प्रपञ्च यो अध्यादेश मार्फत गरिएको रहेछ। अर्को प्रपञ्च के छ भनेपछि, भूमाफिया जग्गा दलालहरूलाई फाइदा पुर्याउने गरी ती बिचौलियाहरूलाई फाइदा पुर्याउने प्रपञ्च यो अध्यादेशमा गरिएको रहेछ। अर्को कुरो तपाईँलाई फेरि वन ऐनसँग मिचिएको रहेछ, बाजिएको रहेछ। वन जङ्गललाई मासेर नै बसाउने हो आखिर भूमिहीनलाई जग्गा दिने हो। 570,000 हेक्टर जग्गा वन फाँडियो, तर त्यो वनमा कुन सुकुम्बासी लगाएर बसाइयो ती जग्गामा त अहिलेसम्म लगतले खत छैन। तर फेरि त्यसको नाममा हामीले चुएसतिरका वनहरू फाँड्न सक्ने, ती जङ्गलहरू फाँड्ने, र त्यो फाँडेपछि एक त वन विनाश त हुने हुने, चुरेको त्यो जङ्गल फाँडेमा मधेसमा मरुभूमिकरण हुने, यस्ता कुराहरू राखेर मधेसको मरुभूमिकरण गर्ने प्रपञ्च यसमा गरिएको रहेछ। खास गर्नु के पर्ने रहेछ भने राजविराज नगरपालिका लगायत देशका विभिन्न ठाउँहरूमा बिटौडी समस्या त्यत्तिकै समस्याग्रस्त छ। तपाईँलाई थाहा होला, राजविराज नगरपालिकामा तत्कालीन राणा सरकारकै पालामा 70 बिघा जमिन ओगटेर त्यहाँ सहर बसाइयो। ती 70 बिघाका जग्गा जमिनहरू अझै पनि लाल पूर्जा विहीन छन्। तिनीहरूको जग्गा न त ब्याङ्कले लिन्छ, न त खरिद बिक्री गर्नमा धेरै ठुलो समस्या छ। त्यसको स्वामित्व अझै पनि त्यो साँचेको साबिकको जग्गा जनले पाउन सकेका छैन। पुस्ता दर पुस्ता यो जग्गा मेरो एउटा झिलीपोत कागजमा नगरपालिकाले बिटौडी बापतको एउटा शुल्क लिन्छ, हो त्यही शुल्कको त्यो झिलीपोत कागज मात्र त्यस कागज स्वामित्वको रहेको छ। त्यसलाई लाल पूर्जा बाँड्ने काम यो अध्यादेशमा कतै छैन। तर अन्य कुराहरू अध्यादेशमा राखेर मधेसलाई मरुभूमिकरण बनाउने, बिचौलियाहरूलाई फाइदा पुर्याउने, हदबन्दीमा उब्रेका जग्गाहरूको दुरुपयोग गर्ने, यस्ता सबै कुत्सित मनसाय देखिएपछि हाम्रा विज्ञहरूले पनि र पार्टीले पनि यो देश जनता राष्ट्रको हितमा छँदै छैन, यो देशलाई मरुभूमिकरण बनाउने प्रपञ्च हो, तसर्थ यसलाई नमान्ने हामीले निर्णय गर्यौँ। र अहिले त्यस्तै हाम्रै कुरो आग्रह सुनेर नलाग्छ सत्ता घटकले आजको प्रतिनिधि सभा र भोलिको राष्ट्रसभामा अन्य 5 विधेयक टेबुल गर्ने त कार्यसूचीमा राख्नु भएको छ, तर भूमि सम्बन्धी अध्यादेशबाट पछाडि हटेको हामीलाई भान भएको छ। बरु बहादुरीका साथ पछाडि हट्नु भएको छ, हामीले त यो फिर्तै लिनुहोस् भनेर आग्रह गरेका छौँ। यद्यपि हामी अहिले संवाद गरिरहँदा फिर्ताको घोषणा भइसकेका छैन, तर राजनीतिमा होल्ड भनिन्छ, होल्ड गरिएको छ। दुईटा उपाय छ, कि त शान देखाएर फिर्तै लिनुपर्दछ, लज्जा शरण मर्न हुँदैन, नभए अन्यथा बाँकी रहेको 60 दिनभित्र संविधानको धारा 114 गले के भन्छ भनेपछि चालु अधिवेशनकै 60 दिनभित्र तपाईँ त्यसलाई पारित गर्नुपर्ने हुन्छ। त्यो 60 दिनभित्र पेसै नगरेपछि, टेबुलै नगरेपछि पनि स्वतः निस्तेज निष्क्रिय हुँदो रहेछ। अब सरकारले कुन बाटो अप्नाउँछ उसको मर्जी, र हाम्रो आग्रह फिर्ता लिइदिनुहोस्।
हामी कुराकानीकै क्रममा रहेका छौं आदरणीय श्रोताहरू। आजको अन्तरसंवादमा हामीले जनता समाजवादी पार्टी नेपालका पछिल्ला राजनीतिक गतिविधि, सरकारप्रतिको उसको धारणा, संविधान संशोधन लगायतका विषयमा केन्द्रित भएर जनता समाजवादी पार्टी नेपालका प्रवक्ता मनिष सुमनसँग कुराकानी गरिरहेका छौं। हुन्छ, कुराकानीको क्रमलाई थप अगाडि बढ़ाउं। अहिले अब राजनीतिक दलहरूबीच, खास गरी सत्ता गठबन्धनका दलहरूबीच संविधान संशोधनको कुरा पनि चर्चामा रहेको छ। यद्यपि संविधान संशोधनका लागि भनेर नै ठोस कार्य भने भइसकेको छैन। विगतमा मधेसवादी दलहरूले भनौं अथवा मधेस केन्द्रित दलहरूले खास गरी संविधान संशोधनको एजेण्डालाई मूलभूत रूपमा उठाएका थिए। अहिले अब जो सरकारमा छ, सत्ता घटकको नेतृत्व गरिरहेका दलहरू छन्, उनीहरूले पनि चासोका साथ यो विषयलाई उठान गरिरहेका छन्। तर संविधान संशोधन कहिले, कसरी र कुन अवस्थामा भन्ने विषयको यकिन भइसकेको छैन। यसलाई जसपा नेपालले के कसरी हेरिरहेको छ, यसमा जसपा नेपालको भूमिका के हुन सक्छ, अहिले जहरी दलहरूले सरकार निर्माणका बेला संविधान संशोधनको विषयलाई प्राथमिकता दिएका थिए र सोही अनुसारको काम अगाडि बढ़ी नरहँदा यहाँहरूले यसलाई कसरी हेर्नु भएको छ?
साँच्चै पनि मैले सुरुमै पनि भनेको थिएँ, यो चारवटा प्रस्तुत गरेको थियो। यो चारवटा काम भनेको सुशासन ल्याउँछौँ, भ्रष्टाचार अन्त्य गर्छौँ, विकासको खोलै बगाइदिन्छौँ र संविधान संशोधन गर्छौँ, यसरी भनेर सरकार उभिएको थियो। त्यसमध्ये सबभन्दा ठुलो कुरो संविधान संशोधन थियो, खास गरेर जनता समाजवादी पार्टी नेपाल अथवा अन्य आदिवासी पार्टी मधेसी पार्टीहरूको डिमान्ड के थियो भने वर्तमान संविधान 2072 आम नेपाली जनताको भइदिएन, यो संविधानप्रति अझै पनि देशका कुना कन्दरा हिमाल पहाड देहात मधेस सबैमा बस्ने आम नेपाली जनताको अपलब्ध भइदिएन। जुन दिन यो संविधान जारी भइरहेको थियो त्यो दिन आधी देशमा ब्ल्याकआउट गरिएको थियो, गति निभाइएको थियो, होइन र आधी देशमा तपाईँलाई देशै आन्दोलनरत थियो, काठमाडौँका जनता बाहेक सबै आन्दोलनरत थिए, आदिवासी पनि आन्दोलनरत थिए, थारूवादी आन्दोलनरत थिए, मधेसी आन्दोलनरत थिए, गोली चलिरहेको थियो। संविधान जारी भएकै दिन मधेस आन्दोलनमा हाम्रा आदरणीय शहीद हजरत मियाँलाई बारामा गोली हानेर हत्या गरिएको थियो। यस्तो विपरीत परिस्थितिमा जबरजस्ती ल्याइएको यो संविधानप्रति आम नेपाली जनताको अपनत्वता छैन, तसर्थ त्यो अपनत्वता साबित गर्नको लागि पनि संविधानमा केही संशोधन गरेर यो संविधान सबैको बनाऊ भन्ने हामीले सुरुदेखि माग उठाइरहेका छौँ। संविधान संशोधनका प्रस्ताव धेरै पहिले शेरबहादुर देवाजीको सरकारका एकचोटि चारवटा विषय लिएर दर्ता पनि गरिएको थियो, संविधान संशोधनका प्रयास भएका पनि थिए, तर त्यो पारित हुन सकेन। संविधान पास हुन दुई तिहाई बहुमत चाहिँदो रहेछ संसदको, त्यो त्यतिखेर थिएन। अहिलेको सरकारसँग झन्डै दुई तिहाई छ, सबै दल मिल्यौँ भने अन्य हामीले दिएका यी सात आठवटा घटक त छँदैछौँ, मिलाएर झन्डै दुई तिहाई छ। तसर संविधान संशोधन गर्न सक्ने यो अनुकूल वातावरण हो। फेरि सरकारले आफै काङ्ग्रेस र एमाले आफू बीच सात बुन्दे सहमति गरिरहँदा संविधान संशोधनलाई प्रमुख एजेन्डा राखेरै उहाँहरूले सरकारको जग बसाल्नु भएको थियो। तर पछिल्ला दिनमा एक दिन एकपा एमालेको कुनै समितिको बैठकमा सामान्य प्रधानमन्त्रीजीले नै के भन्नुभयो भने होइन, अब संविधान संशोधन 2087 हुन्छ, अर्थात् सरकार आफैमा अन्यल छ। सहमति गर्दा, सात बुन्दे सहमति गर्दा संविधान संशोधनकै जगमा सरकार उभ्याउने, तर सरकार बनिसकेको चार पाँच महिनापछि होइन अहिले संविधान संशोधन नगर्ने, अर्थात् गर्ने कि नगर्ने भन्ने कुरामा अहिले पनि अन्यल छ। हामी त के चाहन्छौँ भने एउटा कार्यदल बनोस् अथवा सरकारले नै तपाईँलाई छुट्याओस्, संविधानको प्रस्तावनादेखि धारा 308 के ठाउँमा संशोधन गर्ने हो त्यो कुरोहरू छिनोफानो गरौँ र त्यो सर्वसम्मत गरौँ। नभए अहिले के भान आएको छ भने काङ्ग्रेस र एमाले सम्मिलित यो वर्तमान दुईटा सरकारले यो देशमा समावेशिता समाप्त गर्न संविधान संशोधन खोज्दैछ, समानुपातिक व्यवस्थाको अन्त्य गर्न संविधान संशोधन खोज्दैछ र प्राप्त उपलब्धिहरूलाई निस्तेज गर्न संविधान संशोधन गर्न खोज्दैछ। हो त्यसो त्यस्तो कुतसित मनसाय हो भने फेरि देशमा विद्रोह हुन सक्दछ। तर यो संविधानलाई सबैको बनाउने उद्देश्यका साथ संशोधन गर्न खोजेका हौ भने लौनी त कार्य थालनी गरौँ, संविधानलाई पोइन्ट आउट गरौँ, कहाँ कहाँ संशोधन गर्नुपर्नेछ, प्रस्तावनामा के गर्ने, धारा फलानामा के गर्ने, फलानु धारामा के गर्ने, त्यसका लागि गृह कार्य प्रारम्भ गरौँ। तर गृह कार्य प्रारम्भ गर्नु त कता हो कता, सामान्य प्रधानमन्त्रीजीले अब त्यो 2087 हुन्छ, 84 पनि होइन, 84 नयाँ जनादेश दिनु छ त्यो पनि होइन, 2087 हुन्छ भनेर भनिरहनु भएको छ। तसर्थ मेरो आग्रह, अगर संविधान संशोधन गर्ने हो भने कार्यको थालनी गरिहालौँ।
कानून निर्माणमा ढिलाइ भएका विषयहरू पनि अहिले चर्चामा आइरहेका छन्। अब खास गरी निजामती कानून, अख्तियार, भ्रष्टाचार निवारण सम्बन्धी कानूनहरूमा पनि विवाद देखिएको छ। कतिपय कानूनका मस्यौदाहरू बन्ने क्रममा छन्, विधेयकका रूपमा प्रस्ताव गरिएको छैन। अति आवश्यक कानूनहरू पनि बन्न सकेनन् भनेर कतिपय अवस्थामा तीनै तहमा सरकार हुने कानूनहरूमा स्थानीय तह र प्रदेशले समेत चासो दिइरहेको यो अवस्था छ। यस विषयमा तपाईँहरूको केन्द्रीय समितिको बैठकमा छलफल भयो कि भएन?
विधेयकहरू खास गरेर हाम्रो पार्टीको संसदीय दलमा अरू विधेयकको त्यति खासै चर्चा भएन, अरू विधेयकहरूबारे हाम्रा पार्टीको संसदीय दलमा विस्तृत चर्चा हुने गर्दछ। तर साँच्चै पनि सरकारले धेरै कानूनहरू पहिलेदेखि साबिक थन्केका कानून त छँदै थिए विधेयकहरू, यस पटक पनि 60-62 विधेयकहरू दर्ता गराएका रहेछन्। यो विधेयकमा सबभन्दा बढी चासोको हाम्रा साथीहरूले लिनुभएको त्यो सामाजिक सञ्जाल सम्बन्धी विधेयकहरू, यी विधेयकहरूप्रति चासो हुँदैछ। तर त्यो पेश भएपछि थप धारणा बनाउला, अहिले त यसरी विधेयकहरू हेर्दा प्रहरी सम्बन्धी विधेयक, तपाईँ निजामती कर्मचारी सम्बन्धी विधेयक, यी विधेयकहरूलाई हेर्दा यसका बारेमा निकै चासोका साथ हेरियो। खास गरेर जनता समाजवादी पार्टी नेपाल संघीयताको ठुलै पक्षधर, हामी त आफूलाई के भन्छौँ भने यो देशमा प्रादेशिक व्यवस्था ल्याउन हामी कोही भन्दा कम योगदान गरेनौँ। प्रादेशिक व्यवस्था ल्याइसकेपछि प्रदेशहरूले पास गरेको प्रदेश प्रहरी ऐन, प्रदेश सभाहरूले पास गरिदिएको निजामती कर्मचारी ऐन, सङ्घको कानुनसँग बाँच्छ कि बाँच्दैन, नबाँझुन्जेल त्यसलाई जारी गर्न अप्ठ्यारो भइरहेको छ, तसर्थ ती ऐनहरूलाई प्रतिनिधि सभा राष्ट्रसभाबाट छिट्टै त्यसलाई पारित गरियो भने अब प्रादेशिक व्यवस्था फङ्सनमा जान्थ्यो होला। नभए म एउटा प्रदेश सभाको सदस्यको हैसियतले मेरो पनि के आलोचना छ भने प्रतिनिधि सभाका सांसदहरू जहिले राष्ट्रसभालाई वृद्धाश्रम भनिराख्ने, प्रदेशहरू फङ्सनै गरेन भन्ने, त्यो प्रदेशिक व्यवस्था त कामै लाग्दैन भन्ने, सङ्घहरू यो संघीयता देशलाई फापेन, भ्रष्टाचारमा लिप्त भयो भन्ने, तर आफू मार्फतको जिम्मेवारी बहन नगर्ने, हामी प्रदेश सभाका सभासदहरू प्रदेश सभाबाट पठाएको चार चार वर्ष छ छ वर्ष भइसक्यो, चार वर्ष छ वर्षसम्म हाम्रो हामीले पठाइदिएको त्यो प्रदेशहरू प्रहरी ऐन निजामती कर्मचारी ऐनहरू थन्काएर राख्ने र यसो माइक पाउँदा ठुल्ठुलो हामी विरुद्ध विश्वमन गर्ने कर्तव्य गरिदिनु पर्यो भनेर मेरो आग्रह।
हजुर हजुर
हजुर,
अहिले अब संक्रमणकालीन न्यायको विषय पनि रहेको छ, यहाँहरूको धारणा के हो यो विषयमा? अब दलहरूले मिलेर कानून त बनाएका छन्, अब खास गरी वर्तमान सरकारले पहल लिएर संक्रमणकालीन सम्बन्धी कानून निर्माण गरिसकेको अवस्था छ, तर आय गठनको मामिलामा अहिले पनि त्यो कार्यको प्रारम्भ हुन सकेको छैन। 18 वर्षदेखि अल्झिरहेको जेलिरहेको यो विषय पनि रहेको छ, यस्ता विषयहरूमा जसपाको धारणा के कस्तो छ?
संक्रमणकालीन न्यायको बारेमा हामी पहिलेदेखि धारणा बन्दै आएका छौँ, कुनै नयाँ कुरा होइन। तुरुन्तै हामीले सत्यनिरूपण आयोग, मेलमिलाप आयोग बनाएर हामीले समस्या समाधान गर्नुपर्दछ। साबिका दिनमा पनि यी आयोगहरू नबनेका होइनन्, तर ती आयोगहरूले खाली लगत सङ्कलन गर्ने काम गरे, निरूपण गरिदिएनन्। लगत त धेरै नै सङ्कलित छ, तर निरूपण भइदिएन। निरूपण नभइदिँदा अदालतले बेला बेलामा अदालतले नै शान्ति सम्झौताको त्यो कुरोभन्दा माथि उठेर अदालतले नै बेला बेला निर्णय गरिदिने गरेको हुन्छ, जसबाट माओवादी पार्टीका साथीहरू झस्किनुहुन्छ अथवा माओवादी पार्टीमा विगत रहेका अन्य ती शाखाका साथीहरू पनि झस्किनुहुन्छ। तसर्थ यो एउटा कानुनी अन्यलताका बीच भइरहेको यो कामलाई हाम्रो आग्रह के छ भनेपछि संक्रमणकालीन न्यायलाई छिटोभन्दा छिटो बनाइदिनु पर्यो। त्यो बनिसकेपछि मैले भने जस्तै अन्य समितिहरूले फङ्सन गर्ने थियो र पीडितहरू न्याय नपाएको धेरै लामो भयो, जनयुद्ध सकेकै धेरै भयो, धेरै लामो भयो। त्यो द्वन्द्व समाप्त गरेको हामी विश्वमैकै विरलै देशमध्ये हौ, हामी धेरै पहिले द्वन्द्व समाप्त गरिसक्छौँ, तर ती द्वन्द्वका बाछिटाहरू अझै पनि समाजमा छँदैछन्, पीडाहरू छँदैछन्। निर्दोषहरू तपाईँलाई पीडामा छन् र दोषीहरू कारवाही नपाएर त्यति निर्वाध घुमिरहेका छन्। त्यसको आरोपमा धेरै मान्छेहरू अहिले पनि जेल कारागारमा छन्, ती घाउका चोटहरू काखै छ। यो तरिकाले अहिले पनि हामीले त्यो ऐन छिटोभन्दा छिटो बनाइदिनु पर्दछ भन्ने हाम्रो मान्छ।
हामी कार्यक्रमको अन्त्यतिर पनि आइसकेका छौँ। अन्तमा अब पछिल्लो समय जनता समाजवादी पार्टी नेपालको आकार अलि सानो पनि भएको छ, किनभने विभाजन देखिएको छ पार्टीमा, खास गरी मधेस केन्द्रित दलहरूमा विभाजन हुने समस्या विगतदेखि नै रहेको छ। अब कतिपय अवस्थामा तपाईँहरूले पार्टी एकीकरणका कुराहरू अनि समग्र मधेस केन्द्रित दलहरू एउटै मोर्चामा उभिने छलफल पनि पछिल्लो समय चलाइरहनु भएको छ। जसपा नेपालबाट विभाजित भएको जसपा सहित अन्य दलहरूसित पार्टी एकीकरण सहकार्य र भोलि एउटै मोर्चामा उभिने अवस्था रहन्छ कि रहँदैन, त्यसतर्फ गृह कार्यहरू भइरहेका छन् छैनन्, के छ यसको अवस्था? मैले अन्तमा यो प्रश्न गर्न चाहे, हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं।
विभाजन मात्र मधेस केन्द्रित दलमा हुन्छ भन्ने मान्यता नराख्नुहोस्। विभाजन हिजो नेपाल कम्युनिष्ट पार्टीमा पनि भएको थियो, अहिलेको प्रचण्डजीको पार्टी, माधव नेपालजीको पार्टी, ओलीजीको पार्टी सबैमा एउटै थियो र विभाजन भएरै छुट्टा छुट्टै भएका हुन्। विभाजन नेपाली काङ्ग्रेसमा पनि भइरहन्छ। अहिलेको सामान्य प्रधानमन्त्रीजीकै नेतृत्वमा विभाजित नेपाली काङ्ग्रेस प्रजातान्त्रिक भन्ने थियो, पहिले पछिल्लो दिन फेरि एक भएर नेपाली काङ्ग्रेस भएको, तर विभाजन सबैमा हुन्छ। यो विभाजन हुनु हुँदैन। दलीय व्यवस्था लोकतन्त्रको सबभन्दा ठुलो सुन्दरता हो। दलीय पार्टी हुनु पनि लोकतन्त्रको सुन्दरतामा एउटा तारा थपिने कुरो हो, तर पनि पार्टीहरू फुटिरहन्छ। तर जहाँसम्म जनता समाजवादी पार्टी नेपालको कुरा हो, तपाईँ विश्वास गर्नुहोस्, हाम्रो पार्टी न त कुनै सिद्धान्त न त उद्देश्यका खातिर फुटेका हुन्, मात्र र मात्र फगत र फगत मन्त्री बन्नलाई, दुई थान मन्त्री बन्नका लागि, सरकारमा जानको लागि हाम्रो पार्टी चोइटिएर केही साथीहरू जानुभएको छ। मुठीमा औँलामा गन्न सक्ने 50 जना पनि धक्क छन् हाम्रा पार्टी छोडेर गएकाहरू। तसर्थ पार्टीको आकारको कुरा गर्नुभयो, त्यो प्रतिनिधि सभाको आकार तपाईँले देख्नुभयो होला, नभए 77 जिल्लामा संगठन भएको बलियो प्रशिक्षित।
हुन्छ हुन्छ, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद। हाम्रो कार्यक्रमको समय सकिएको छ, धन्यवाद यहाँलाई। आदरणीय श्रोताहरू, आजको अन्तरसंवादमा हामीले जनता समाजवादी पार्टी नेपालका पछिल्ला राजनैतिक गतिविधि, सरकार प्रतिको धारणा, संविधान संशोधन लगायतका विषयमा केन्द्रित भएर जनता समाजवादी पार्टी नेपालका प्रवक्ता मनिष सुमनसँग कुराकानी गर्यौं। प्रविधिमा साथ दिनुहुने राजु थापालाई धन्यवाद। तपाईँको दिन शुभ रहोस्। हवस्त, नमस्कार।